नमस्कार, मानवाधिकार शिक्षा रेडियो कार्यक्रमबाट म अर्जुबिष्ट सल्यानी। यो कार्यक्रम रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज पोखराबाट मंगलबार बिहान 37 बजेबाट 8 बजेसम्म र रेडियो काउसुती 102.6 मेगाहर्ज नवलपुरबाट मंगलबार बिहान 8 बजेदेखि 38 बजेसम्म प्रसारण हुन्छ। यो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक गण्डकी प्रदेश कार्यालयले तयार पारेको हो। हामीले आजको कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले नेपाल सरकारको तर्फबाट सन् 2021 जनवरीमा आयोजना हुने विश्वव्यापी आवधिक समीक्षा युपिआरको तेस्रो चक्रको समीक्षाका लागि तयार पारेको नेपालको प्रारम्भिक मसौदा प्रतिवेदन उप गण्डकी प्रदेश स्तरमा नागरिक समाज गैर सरकारी संघ संस्थाका तर्फबाट सुझाव संकलन गर्ने उद्देश्यले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयको आयोजना र युपिआरका लागि नेपाली गैर सरकारी संस्थाको सञ्जालको सचिवालय इन्सेकको संयोजनमा आयोजित प्रदेश स्तरीय भर्चुअल कार्यशालामा भएको छलफल र आएका सुझावमा केन्द्रित रहेर कुराकानी गर्नेछौ। साथै हरेक वर्षको भाद्र 29 गतेका दिनलाई राष्ट्रिय बाल दिवसको रूपमा मनाउने गरिन्छ। यसै सन्दर्भमा यस वर्ष विपदमा बाल अधिकारको सुनिश्चितता हामी सबैको प्रतिबद्धता भन्ने मूल नाराका साथ मुलुकभर विभिन्न कार्यक्रम गरी बाल दिवस मनाइएको छ। बालबालिकाका सम्पूर्ण आवश्यकताहरू नै बाल अधिकार हुन्। विशेष गरी भ्रूणको रूपमा आमाको गर्भमा आएदेखि जन्मिएर वयस्क अवस्थामा पुगुन्जेल आवश्यक पर्ने सम्पूर्ण कुराहरू नै उसका अधिकार हुन्। भ्रूणको रूपमा आमाको गर्भमा रहेको अवस्थादेखि नै आमाको लागि आवश्यक पर्ने पौष्टिक खानेकुरा, खोपहरू, स्वस्थ रूपमा जन्म नपाउने र जन्मिसकेपछि आवश्यक पर्ने खोप, घाँस, बाँस, कपास, आमा बाबुसँग सँगै बस्न पाउने, राष्ट्रियताको पहिचान, माया, शिक्षा प्राप्त गर्न पाउने, हिला तथा दुर्व्यवहारबाट सुरक्षित हुन पाउने, इज्जत प्राप्त गर्न पाउने, श्रम शोषणबाट मुक्त हुन पाउने, आफ्नो विचार अभिव्यक्त गर्न पाउने, संगठित हुन पाउने लगायतका अधिकारहरूलाई नै बाल अधिकार भनिन्छ। बाल अधिकारको संरक्षण र सम्वर्धनका लागि हाम्रो मुलुक बाल अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिको पक्ष राष्ट्र भइसकेको छ। सो अनुसार बाल अधिकार सम्बन्धी ऐन तथा नियमावलीहरू जारी गरिसकिएको छ। संविधानको मौलिक हकभित्र धारा 39 बालबालिकाको हकको छुट्टै व्यवस्था गरेको छ। यी हक अधिकारको कार्यान्वयनका लागि विभिन्न संयन्त्रहरूको निर्माण पनि भएका छन्। तर पनि हाम्रो मुलुकमा बाल अधिकारको अवस्थामा सन्तोषजनक रूपमा सुधार हुन भने सकेको छैन। दिन प्रतिदिन बाल अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरू बढ्दै आएको इन्सेकले अभिलेख गरेको तथ्याङ्कले देखाएको छ। 2076 साउनदेखि 2077 असारसम्मको तथ्याङ्क अनुसार गण्डकी प्रदेशमा 1 जनाको हत्या भएको छ। बलात्कारका घटनामा 34 जना, यौन दुर्व्यवहारका घटनामा 36 जना, बाल श्रमका घटनामा 6 जना, बाल का घटनामा 3 जना, विद्यालयमा दिइएको शारीरिक दण्ड सजायबाट 4 जना गरी 85 जना बालबालिका विभिन्न घटनामा पीडित भएका छन्। यो अवधिमा 1 जना बेपत्ता भएको घटना अभिलेखित छ। COVID-19 कारण भएको बन्दाबन्दीको कारण बालबालिकाहरू नियमित पठन पाठनबाट वञ्चित भएका छन्। अर्कोतिर बालबालिकामा मनोसामाजिक समस्याहरू देखा पर्न थालेका छन्। नेपालको संविधानले 18 वर्ष मुनिका व्यक्तिलाई बालबालिका भनेको छ। यो उमेर समूह मानव जीवनको अत्यन्तै संवेदनशील अवधि हो। यतिबेला बालबालिकाप्रति गरिने व्यवहारले उनीहरूको भविष्यको बाटो तय हुन्छ। कानूनले निर्धारण गरेका व्यवस्थालाई व्यवहारमा उतारेर बाल मैत्री व्यवहारले समुन्नत समाज निर्माणका लागि कोषे ढुङ्गा साबित हुन सक्छ। त्यसैले घर परिवार, विद्यालय, समाज सबै ठाउँमा बालबालिकाको संरक्षणका लागि विशेष व्यवस्था गर्नुपर्छ। यो काममा सरकारी तथा गैर सरकारी पहल प्रयासमा वृद्धि भएको भए पनि यथेष्ट हुन सकिरहेको छैन। अझ यसपालि विश्वव्यापी रूपमा महामारीको रूपमा फैलिएको कोरोना भाइरसको कारण बालबालिकामा नराम्रो असर पुगिरहेको अवस्था छ। बालबालिकाको नियमित रूपमा पढ्न पाउने अधिकारबाट वञ्चित हुनु परेको छ, जसका कारण बालबालिकाहरूमा मनोसामाजिक समस्या सृजना भइरहेको छ। यस विषम परिस्थितिका बीच हामीले विभिन्न कार्यक्रमका साथ राष्ट्रिय बाल दिवस मनाएका छौँ। यसै सन्दर्भमा आजको कार्यक्रममा हामीले केन्द्रीय बाल अधिकार परिषदका कार्यकारी निर्देशक मिलन धरेलसँगको कुराकानी, स्याङ्जाको फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीसँगको कुराकानी र काउसती नगरपालिकाका उपप्रमुख प्रेमशंकर मर्दनिया थारूज्यूसँग गरिएको कुराकानी प्रसारण गर्नेछौँ। यो कार्यक्रम हरेक मंगलबार बिहान 7:30 8 बजेसम्म रेडियो अन्नपूर्णबाट र मंगलबार बिहान 8:00-8:30 रेडियो काउसुतीबाट प्रसारण हुन्छ। तपाईँ यो कार्यक्रम www.onlineannapurna.com, www.insec.org.np र www.inseconline.org लगन गरी चाहेको बेला सुन्न सक्नुहुन्छ। आजको यस कार्यक्रममा हामी प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सहसचिव कौशल चन्द्र सुवेदीको भनाई साथै प्रारम्भिक मसौदा प्रतिवेदन उपर विभिन्न महानुभावहरूले व्यक्त गर्नुभएका भनाइहरू प्रस्तुत गर्नेछौ।
यो नेपाल सरकारले पेश गर्ने कन्ट्री रिपोर्ट हो, यो राष्ट्रको रिपोर्ट हो, यो सबै हामी सबै नेपालीको रिपोर्ट हो।
प्रधानमन्त्री र मन्त्री परिषदको कार्यालयका उपसचिव श्रद्धा रिजालको भनाई, इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमको भनाई, इन्सेक केन्द्रीय कार्यालयका चम्जा श्रेष्ठको भनाई, इन्सेक गण्डकी प्रदेश संयोजक शिव खकुरेलको भनाई, गैसस महासंघ गण्डकी प्रदेशका अध्यक्ष विना सिलवालको भनाई र गैसस महासंघका केन्द्रीय महासचिव रामप्रसाद सुवेदीको भनाई प्रस्तुत गर्छौ।
सृष्टिकै सुन्दर मानिस हामी सबै छौ बराबर। सृष्टिकै सुन्दर
अब प्रस्तुत छ प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सहसचिव कौशल चन्द्र शर्माको भनाइका साथै प्रारम्भिक मसौदा प्रतिवेदन उपर विभिन्न महानुभावहरूले व्यक्त गर्नुभएका भनाइहरू। प्रधानमन्त्री र मन्त्री परिषदको कार्यालयका उपसचिव श्रद्धा रिजालको भनाई, इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमको भनाई, इन्सेक केन्द्रीय कार्यालयका सम्झा श्रेष्ठको भनाई, इन्सेक गण्डकी प्रदेश संयोजक शिव खकुरेलको भनाई, गैसस महासंघ गण्डकी प्रदेशका अध्यक्ष विना सिलवालको भनाई र गैसस केन्द्रीय महासचिव रामप्रसाद सुवेदीको भनाई प्रस्तुत गर्दैछौ।
यो नेपाल सरकारले पेश गर्ने कन्ट्री रिपोर्ट हो, यो राष्ट्रको रिपोर्ट हो, यो सबै हामी सबै नेपालीको रिपोर्ट हो। यो राष्ट्रिय रिपोर्ट नेसनल रिपोर्ट भए हुनाले यसमा सहभागिता पार्टिसिपेसन पनि सबै क्षेत्रबाट हुनु आवश्यक हुन्छ। सबै स्टेक होल्डरहरूको परामर्श भएर नै पेश गर्नुपर्ने हुन्छ। त्यस प्रयोजनका लागि पनि यहाँहरूको इनपुट आवश्यक छ। यो रिपोर्टमा धेरै कुराहरू हामीलाई लाग्न सक्छ छुटेका छन्, स्वाभाविक रूपमा धेरै काम कुराहरू हुन बाँकी नै छन्। हामीले संविधान निर्माण गरिसकेपछि थुप्रै ऐनहरू बने, अब केही नियमहरू बन्न अझै बाँकी छन्। यसलाई कार्यान्वयनमा लग्दाखेरि सबै अधिकारहरूको कार्यान्वयनको प्रत्याभूति अझै भइ नसकेको होला। यद्यपि हाम्रा कानुनी तथा संस्थागत संरचनाहरू बनिसकेका छन् र ती हामीले सुस्त कतिपय अधिकारहरू प्रोग्रेसिभ रियलाइजेसनको माध्यमबाट उपभोग गर्दै जाने हुन्छन्। कतिपय इमिडिएट प्राप्त भइसकेका र कति प्रोग्रेसिभको माध्यमबाट हामीले इन्जोय गर्न पाउने हुन्छन्। ती कुराहरूलाई पनि यहाँले विचार गरिदिनु होला र स्वाभाविक रूपमा यो स्टेट रिपोर्ट भएको हुनाले यसका केही निश्चित डेकोरमहरू छन्। स्टेटले कतिपय कुराहरू आफूले अगाडि बढाउने प्लान भए पनि नबढाइसकेका कुराहरूलाई नराखेको पनि हुनसक्छ, अथवा त्यसलाई पोजिटिभ कतिपय विकनेसेसहरूलाई पनि प्रत्यक्ष रूपमा उल्लेख नगरेको हुनसक्छ। अब कन्टेन्टको हिसाबले छुटेका कुराहरूमा यहाँहरूले उठाइदिनु भयो भने कन्टेन्टलाई हामीले इन्ट्रिज गरौँ। सरकारले लिएका मेजरहरू के कस्ता छन् र ती मेजरहरू कहाँ छुटेका छन्, खास गरेर त्यसमा फोकस गरेर यहाँहरूको रिपोर्ट यहाँहरूको फिडब्याक पाइयो भने हामीले तुरुन्तै इन्कर्पोरेट गर्ने थियौँ। कार्यान्वयनमा के छुटेको छ त्यसलाई फोकस गरिदिनु होला, यहाँहरूको सुझाव ग्रहण गर्ने नै कार्यक्रम हो। यसमा तर्क वितर्क अथवा छलफल पोजिसन लिने हाम्रो कार्यक्रम छैन, यहाँहरूको सुझाव ग्रहण गर्ने र यो रिपोर्टलाई समृद्ध बनाउने नै यो कार्यक्रमको उद्देश्य हो।
अब तेस्रो चक्रको युपिआर अन्तर्गत जुन एउटा ड्राफ्ट रिपोर्ट तयार गरिएको छ, यो राष्ट्रको तर्फबाट चाहिँ पेश गरिने यो प्रतिवेदन तयार गर्नको लागि चाहिँ प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिवज्यूको अध्यक्षतामा चाहिँ एउटा कमिटी गठन भएको छ र अहिले चाहिँ यो प्रारम्भिक रिपोर्ट अथवा मस्यौदा रिपोर्ट चाहिँ तयार भइसकेको अवस्था छ, जुन चाहिँ हामीहरूले चाहिँ यो यहाँहरूलाई मैले भने यो चाहिँ प्रारम्भिक रिपोर्ट मात्रै भयो, आफैमा चाहिँ पूर्ण भइसकेको छैन। यहाँहरू सबैको मानव अधिकारको संरक्षण र सम्वर्धनमा चाहिँ संलग्न हुनुभएका विभिन्न निकायहरूको फिडब्याकहरू भयो, त्यसै गरी सुझावहरू चाहिँ महत्त्वपूर्ण भएको कारणले गर्दाखेरि चाहिँ यो रिपोर्ट ड्राफ्ट रिपोर्ट चाहिँ हामीहरूले सम्बन्धित मन्त्रालयहरूमा चाहिँ फरवर्ड गरिसकेका छौँ भने चाहिँ राष्ट्रिय मानव अधिकार आयोग र अन्य आयोगहरूसँग चाहिँ छलफल गर्ने कार्य चाहिँ बाँकी रहेको छ। यहाँहरू नागरिक समाजका प्रतिनिधिहरूसँग पनि हामीहरू प्रत्यक्ष छलफल गर्ने भन्ने कार्यक्रम भएको भए तापनि कोभिडको कारणले गर्दाखेरि चाहिँ त्यो सम्भव भएन। निर्वाचन चाहिँ सम्पन्न भएर सङ्घीय संरचनाहरू चाहिँ निर्माण भइसकेका छन्। त्यसै गरी चाहिँ संविधानले व्यवस्था गरेका जुन मौलिक हकहरू छन् त्यसको कार्यान्वयनलाई चाहिँ सुनिश्चित गर्नका लागि चाहिँ विभिन्न 16 नयाँ ऐनहरू चाहिँ निर्माण भइसकेको छ भने हामीसँग अहिले अपराध संहिता, देवानी संहिता, फौजदारी कार्यविधि संहिता, सेन्टेन्सिङ एक्ट लगायतका मानवाधिकार संरक्षण र सम्बन्धनका क्षेत्रमा चाहिँ महत्त्वपूर्ण रहेका कानुनहरू पनि निर्माण भइसकेको अवस्था छ। यी कानुनका अलावा चाहिँ संविधान जारी भए पश्चात चाहिँ करिब 90 चाहिँ नयाँ कानुनहरू चाहिँ निर्माण भएका छन् भने 431 कानुन चाहिँ संशोधन भएको अवस्था छ। संविधानमा भएको व्यवस्था बमोजिम चाहिँ हाल आफ्ना अधिकार सहितका संरचनाहरू सङ्घीय संरचनाहरू पनि स्थापना भएर उनीहरूले आफ्ना कार्यहरू चाहिँ गरिरहेका छन् र नेपाल सरकारले लिएको जुन यो समृद्ध नेपाल र सुखी नेपालीको जुन आकाङ्क्षा छ यसलाई पुरा गर्नको लागि पनि मानव अधिकारको संरक्षण सम्वर्धन र यसको फुलफिलमेन्ट चाहिँ महत्त्वपूर्ण भएको हुनाले चाहिँ यसैका लागि चाहिँ विभिन्न खालका नीतिगत संयन्त्रहरू पनि निर्माण भएर कार्यान्वयन भइरहेको अवस्था छ। हामीसँग चाहिँ यो मानव अधिकार सम्बन्धी जुन 5 राष्ट्रिय कार्ययोजना 2077-78 चाहिँ योजना तयार भएर यो पनि स्वीकृतिको प्रक्रियामा चाहिँ रहेको छ।
यो संवैधानिक निकायका कुरा समेत सुन्यौँ र गैर सरकारी संस्थाको प्रतिनिधिमूलक कुराहरू पनि हामीले सुनेका छौँ। यो सम्पूर्ण आएका सुझावहरूलाई हामी पनि सञ्जालको तर्फबाट नेपाल सरकारलाई हामी प्रस्तुत गर्छौँ र उहाँहरूले प्रतिबद्धता जनाउनु भएको छ। सकेसम्म यो कुनै अब डिफेन्स गर्नुपर्ने, यो कुनै यसलाई चाहिँ नि क्रिटिसाइज गर्नुपर्ने भन्दा पनि यो नेपालको रिपोर्टमा ह्युमन राइट्सको प्रमोसन र प्रोटेक्सनका कुराहरू स्पष्ट रूपमा देखियोस् र नेपाल सरकारले जिनेभामा 2015 चाहिँ अथवा भनौँ त्योभन्दा 2011 गरेको कमिटमेन्ट र रेकमेन्डेसनलाई एक्सेप्ट गरेका रेकमेन्डेसनलाई कार्यान्वयनको पक्षमा हामी कति छौँ भन्ने कुराहरू नै हो नेपाल सरकारले गर्ने र यो डायलग युएन र नेपाल सरकारको डायलगमा हामी चाहिँ एउटा ब्रिजको रूपमा पनि र हामी सहयोगको रूपमा पनि काम गरिरहेछौँ र यो इन्सेकले थुप्रै 400 बढी सङ्घ संस्थाहरू झन्डै 440 सङ्घ संस्थाहरूको सञ्जालको सचिवालयको नेतृत्व गरेको छ। यसमा सहकार्य गर्ने मौका दिएकोमा नेपाल सरकारप्रति हार्दिक आभार व्यक्त गर्दछु र हामी यस्तै फोरममा थुप्रै अरू विषयहरूमा पनि हामी आगामी दिनमा पनि छलफल गर्नेछौँ।
जस्तो अब यो रिपोर्टको राज्यकै रिपोर्टको पनि लगभग 10,700 मात्रै हामीले रिपोर्टमा पठाउन सक्छौँ। यो भनेको अराउन्ड 20 हो। फन्ड पनि तोकिएको हुन्छ, वर्ड पनि तोकिएको हुन्छ, यति वर्ड भनेर नन डिस्क्रिमिनेसन, पोलिटिकल अनि एसिआरको राइटहरू, अरू कुराहरू जति पनि त्यहाँ उहाँहरूले म्यामले प्रस्तुत गर्नुभयो त्यसको आधारमा चाहिँ टक्क टक्क पारेर यो कुरा राखिदिन हुन अनुरोध गर्छु। र अर्को भनेको चाहिँ यो पिरियडिक रिपोर्ट भएको हुनाले पहिलाको रिभ्यू 15 रिभ्यू पछिको 4.5 मुख्य कुरा चाहिँ यो विगत 4.5 कुराहरू यसमा अपडेट राख्नुपर्ने हुन्छ। र अर्को महत्त्वपूर्ण भनेको चाहिँ कन्टेम्पोररी इस्यु भनेर चाहिँ अहिले भइरहेको इस्युहरू जस्तो अब हाम्रो लागि हुनसक्छ, कोभिड हुनसक्छ, र यो कुराहरू ध्यानमा राख्दै चाहिँ विगत 4.5 उपलब्धि र यसमा हाम्रो यो रिपोर्टमा चाहिँ गर्नुपर्ने, हाम्रो संलग्न गर्नुपर्ने कुराहरू चाहिँ यहाँ राख्नुपर्ने हुन्छ। हामीलाई धेरै कुराहरू आउन सक्छ र यो मानव अधिकारको फेरि यो सम्पूर्ण मानव अधिकारको रिभ्यू गर्ने राज्यको यो एउटा संयन्त्र हो। यसले चाहिँ हामीलाई के पनि राम्रो गरेको छ भन्दाखेरि चाहिँ पिरियडिक रूपले अनिवार्य रूपले सहभागी राज्य हुनुपर्ने भएको हुनाले हाम्रो विभिन्न टिटी बेस अन्तर्गतको पेन्डिङ रिपोर्टिङहरू पनि नियमित जाँदैछ। अब अहिले चाहिँ हामी आइसिसिपिआर र एएसिआरको रिभ्यूमा छौँ। यो मैले यहाँलाई किन सम्झाएँ भन्दाखेरि चाहिँ त्यो आइसिसिपिआर र एएसिआर रिलेटेड कुराहरू चाहिँ हामी त्यहाँ राख्छौँ कि
हाम्रो राज्यमा मानव अधिकारको चाहिँ सुदृढीकरणका निम्ति, मानव अधिकारको सुधारका निम्ति चाहिँ एउटा कोसे ढुङ्गा चाहिँ साबित हुनेछ र जसले नेपाल सरकारलाई मानव अधिकार प्रति उत्तरदायी र जिम्मेवारी बनाउनको लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने चाहिँ मलाई लाग्छ। आजको यो कार्यक्रममा गण्डकी प्रदेशको सबै जिल्लालाई समेट्ने प्रयास गरिरहेका छौँ र विशेषतः हरेक 4.5 वर्षमा प्रत्येक राष्ट्रको चाहिँ यो विश्वव्यापी आवधिक समीक्षा गर्ने चाहिँ पालो हुन्छ र जस अन्तर्गत हाम्रो देशको हाम्रो राष्ट्रको सन् 2021 20 चाहिँ समीक्षाको पालो चाहिँ रहेको छ र यसअघि नै यहाँहरू सबैजनाको चाहिँ सहभागितामा हामीले यो गैर सरकारी संस्थाको तर्फबाट सुझावहरू सङ्कलन गर्ने सुझावलाई चाहिँ मूर्त रूप दिएर ओएसएचआरमा चाहिँ पेश गरिसकेको अवस्था छ र यो युपिआरमा खास गरी सूचनाको आधार भनेको राज्यबाट तयार गरिएको प्रतिवेदन त्यसै गरी ओएसएचआरको प्रतिवेदन अन्य सरकारवालाहरूको सरकारवालाहरूले चाहिँ प्रस्तुत गरेको प्रतिवेदनलाई मुख्य आधार चाहिँ मानिन्छ र अन्य सरकारवालाहरू भित्र चाहिँ खास गरी राष्ट्रिय मानवाधिकार आयोग मानवाधिकार रक्षकहरू विद्वत वर्ग गैर सरकारी संस्थाहरू त्यसै गरी नागरिक समाज यो अन्य सरकारवालाहरू बीच पर्दछ र हामी अन्य सरकारवालाहरूको तर्फबाट खास गरी युपिआरका लागि नेपाली गैर सरकारी संस्थाहरूको सञ्जालको तर्फबाट प्रतिवेदन पेश गरिसकेको अवस्था र अब राज्यको तर्फबाट तयार पारिएको प्रतिवेदन अक्टोबर 12 चाहिँ मानवाधिकार परिषदमा पेश गरिसक्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै राज्यले जुन प्रारम्भिक मस्यौदा तयार गरेको छ त्यो मस्यौदा उपर चाहिँ अहिले 7 प्रदेशमा समीक्षा र छलफल र सुझाव सङ्कलन गर्ने कार्यहरू चाहिँ सम्पन्न हुँदैछन्।
सामान्यतया हामी नीति नियम र कानुन बनाउन चाहिँ धेरै हदसम्म अगाडि छौँ र त्यसको कार्यान्वयन पक्षमा चाहिँ एकदमै चुकेका छौँ भन्ने कुरो चाहिँ यो हाम्रो आफ्नो अनुभव प्लस यो युपिआरको रिपोर्ट जुन तयार भएर प्रस्तुत भएको छ योबाट पनि मलाई चाहिँ त्यस्तो महसुस भएको छ। व्यवहारमा लागू हुने कुराहरू चाहिँ यहाँ छैन, जस्तो यहाँ चाहिँ जातीय छुवाछुतका महिला अधिकारको कुरा, महिलामाथि हुने आर्थिक, सामाजिक, सांस्कृतिक, राजनैतिक, यौनिक अधिकारका कुराहरू जुन छन् त्यो चाहिँ हामी ग्रासरुटमा समुदायमा गएर काम गर्दा चाहिँ त्यसको चाहिँ कार्यान्वयनको पक्ष चाहिँ एकदमै फितलो छ। अहिले पनि जातीय छुवाछुत विद्यमान छ, महिलाहरूलाई अहिले पनि दोस्रो दर्जाको नागरिकको रूपमा हेरिन्छ, गर्भवती भयो भनेदेखि त्यसलाई बाबुआमाले पनि नस्वीकार्ने, आफ्नो खुसीले चाहिँ गर्भवती भयो भने बाबुआमाले नस्वीकार्ने, घरले पनि नस्वीकार्ने त्यो अवस्थाहरू छ, त्यो चाहिँ ठुलो समस्या छ। अनि त्यसपछि उपचारमा चाहिँ पहुँच एकदमै न्यून छ, ग्रामीण समुदायका नागरिकहरूको मानवहरूको उपचारमा, स्वास्थ्य उपचारमा चाहिँ पहुँच चाहिँ हामीले मानव अधिकारको एउटा सिद्धान्तभित्र चाहिँ स्वास्थ्य उपचारको कुराहरू आउँछ भने त्यसको कार्यान्वयन पक्ष चाहिँ एकदमै कमजोर छ। अहिले पनि अब हेलिकप्टरबाट कुनै एउटा सुत्केरीलाई त ल्याइन्छ, तर त्यस्तै गरेर महिनावारी हुँदाखेरि रक्तस्राव बढी भएका, रुखबाट लडेर अथवा बाटोमा केही समस्या भएर अथवा अन्य रोगबाट चाहिँ मान्छेहरू थुप्रै मरिराखेका अवस्थाहरू छन्। सुत्केरीलाई त केही हदसम्म हेरिएको छ, गर्भवतीलाई सुत्केरीलाई, त्यस पछाडिका समस्याहरू चाहिँ जिउको त्यो छ, गए गुज्रेको छ। अहिले पनि मानसिक स्वास्थ्य समस्या भयो भने त्यसलाई चाहिँ देवी देवता र पूर्वजन्मको पाप भनेर बाँधेर थुनेर राखेको अवस्था चाहिँ अहिले पनि हाम्रो समाजमा छ। कार्यक्रम र मानसिक स्वास्थ्य सचेतनाको कार्यक्रमहरू चाहिँ एकदमै छैन भन्दा हुन्छ। मैले यहाँ पोखरामा बसेर बोल्नै पर्ने हुन्छ, हामीसँग प्रदेश स्तरको अस्पतालमा समेत मानसिक रोगीलाई भर्ना गरेर राखिँदैन, अहिले पनि त्यो समस्या चाहिँ विद्यमान छ।
र विशेष गरेर यो युपिआर रिपोर्टमा विपन्न वर्ग अनि त्यसपछि पिछाडिएको वर्ग अनि पहाडी हिमाली क्षेत्रमा बस्ने वर्गहरूको सुविधाको सवाल पनि उठ्नुपर्ने, एकजना महिला सुत्केरी हुन नसकेर हेलिकप्टरमा ल्याउने अवस्था छ, त्यहाँ स्वास्थ्य स्थिति त्यहाँको राम्रो बनाउन सक्यो, त्यहाँ म्यानबार पठाउन सक्यो, त्यहाँ पनि राम्रो हुन सक्थ्यो होला। त्यही भएर यी अलिकति मेकानिजमको कुरा मैले उठाएको छु, यसलाई अलिकति हामीले बढी जोड दिनुपर्छ जस्तो लाग्दछ। र यसलाई के भन्दाखेरि हामीले यहाँ रिपोर्टमा सबै कुराहरू देखाएका छौँ, ज्येष्ठ नागरिकको लागि यो छ, बालबालिकाको लागि यो छ, महिलाको लागि यो छ, अब दण्ड पीडित अहिले पनि चाहिँ दण्ड पीडितहरू रुँदै हिँडेका छन्, अहिले चाहिँ जो मिसिङ भएको छ उनीहरूले लाख र आशको कुराहरू गरिरहेका छन्, ती मिसिङहरूको आवाजहरू सुन्नु पर्दैन र ती कुराहरू यहाँ आउनुपर्छ कि पर्दैन।
कोरोनाबाट बच्नका लागि आम नागरिक निकै सचेत हुन आवश्यक छ। के गर्दा कोरोनाको संक्रमणबाट जोगिन सकिन्छ त एकपटक ध्यान दिएर सुनौ है त।
हात नमिलाउने, त्यसको सट्टा नमस्कार गर्ने, साबुन पानीले पटक पटक हात धुने, अङ्कमाल नगर्ने, 1 जति टाढै बस्ने, ज्वरो खोकी लागेको मान्छेसँग नसुत्ने, झ्याल ढोका बन्द गरेर सानो कोठामा धेरै जना नबस्ने, जंगली जनावरलाई नछुने र बिरामी घर पालुवा जनावरको सम्पर्कमा पनि नजाने, भिडभाडमा नजाने, कपडाको मास्कले प्रदूषण मात्रै रोक्ने भएकाले सकेसम्म सर्जिकल मास्कको प्रयोग गर्ने, खोकी ज्वरो र श्वास फेर्न गाह्रो भएको छ भने उपचार तथा परामर्शका लागि नजिकैको स्वास्थ्य कर्मीकोमा जाने।
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक
कार्यक्रममा अब हामी बाल अधिकारको क्षेत्रमा काम गरिरहेका व्यक्ति व्यक्तित्वका भनाइहरू प्रस्तुत गर्दैछौ। केन्द्रीय बाल अधिकार परिषदका कार्यकारी निर्देशक मिलन धरेल, स्याङ्जाको फेदिकोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदी र कावस्वती नगरपालिकाका उपप्रमुख प्रेम शङ्कर मर्दनया थारूज्यूसँग गरिएको कुराकानी प्रस्तुत गर्दैछौ। केन्द्रीय बाल अधिकार परिषदका कार्यकारी निर्देशक मिलन धरेलज्यू, यहाँलाई कार्यक्रममा स्वागत छ।
धन्यवाद
सर। यो समग्र मुलुकको बाल अधिकारको अवस्थालाई जान्न मन लाग्यो, यहाँले कसरी हेरिरहनु भएको छ?
हाम्रो नेपालको बाल अधिकारको अवस्थालाई हामीले हेर्ने हो भने, जुन बाल अधिकार महासन्धिको हस्ताक्षर गरेर पक्ष राष्ट्र भयो, त्यो अवधिदेखि यताको अवधिलाई मूल्याङ्कन गर्नु पर्दाखेरि हामी प्रगतिशील अवस्थामा चाहिँ छौँ। यद्यपि हाम्रा कतिपय मुद्दाहरू चाहिँ पूर्णतया समाधान हुन सकेका छैनन्। जस्तो हामीले बाल बालिकाको पोषणमा निकै सुधार गर्यौँ, सुरक्षित जन्ममा सुधार गरेका छौँ, शिक्षाको अधिकारमा सुधार गरेका छौँ, बालिकाहरूप्रतिको विभेद अन्त्य गर्ने कुरामा सुधार, तर सँगसँगै बाल श्रमलाई हामीले पूर्णतया अन्त गर्न सकेका छैनौँ, बाल विवाहलाई पूर्णतया अन्त गर्न सकेका छैनौँ, बाल बालिका विरुद्ध हुने हिंसा शारीरिक दण्ड सजायहरूलाई हटाउन सकेका छैनौँ। यस हिसाबले हेर्दाखेरि तत्काल बाल बालिकाको जीवनमा प्रभावित पार्ने कतिपय पक्षहरूमा चाहिँ हाम्रो एकदमै सकारात्मक प्रगति देखिन्छ भने, केही नयाँ सवालहरूको उठान भएको हामी पाउन सक्छौँ।
यसका लागि अब पूर्ण खालको पहल पनि त भइरह होला नि, होइन?
पहलहरू भइरहेका छन्, म पूर्ण नै छ सबै पहलहरू भन्न चाहिँ अलिक सक्दिनँ यतिखेरको अवस्थामा, किनभनेदेखि हामी सिक्दै गर्दै पनि छौँ। विगतमा हाम्रो राज्य जुन हाम्रो देश जुन पृष्ठभूमिबाट गुज्रियो, हामी राजनीतिक अस्थिरता, त्यसपछि द्वन्द, यी सम्पूर्ण अवस्थाहरूबाट गुज्रिएको सन्दर्भमा हामी भर्खरै मात्र एउटा स्थायी राजनीतिक सरकारको उपस्थितिमा काम गर्ने अवसरमा पुग्यौँ। त्यस अर्थमा अब लिएका गतिविधिहरू त्यसै केही पूर्णकालीन सक्लान् विगतमा भएकाहरू चाहिँ त्यति पूर्ण हुन सकेनन्। त्यसको सिधा प्रभाव चाहिँ हामी बाल अधिकारमा देख्न सक्छौँ। जस्तो हामीले ल्याएका नीतिहरू एकदमै अस्थिर र अस्थायी थिए, अब अहिले हाम्रो सरकारले ल्याएको जुन पन्ध्रौँ योजना छ, 25 वर्षको दिगो लक्ष्यसहित ल्याउन सक्ने अवस्थामा हामी पुग्यौँ। त्यसै हिसाबले अब हामी बाल बालिकाको पनि 10 वर्षीय रणनीतिक योजना, त्यही सुखी नेपाली समृद्ध नेपालको 25 वर्षीय दिगो लक्ष्यमा आधारित रहेर ल्याउँदैछौँ। त्यसै गरी राष्ट्रिय बाल अधिकार परिषदको पनि 5 वर्षीय रणनीतिक योजना हामी लिएर आउँदैछौँ भने, विषयगत हिसाबले बाल विवाह बाल श्रमलाई 2025 सालसम्ममा पूर्णतया अन्त गर्ने हिसाबले अभियानहरू चाहिँ अब भर्खर हामी सुरुवात गर्दैछौँ।
भनेपछि धरल सर, यो सुधारका इन्डिकेटरहरू संकेतहरू जस हरियो हुँदै माथि माथि गइरहेका छन्?
हजुर, हामी त्यो चाहिँ भन्न सक्छौँ, हामी आशावादी छौँ।
तर यही बिचमा हाम्रो बाल बालिका COVID-19 को कारण प्रभावित छौँ, बाल अधिकारको क्षेत्रमा परेको असर र यसको न्यूनीकरणका लागि सरकारले के कस्तो प्रयास थालिरहेको अवस्था छ?
संहिताको असाध्यै राम्रो अभ्यास गरेको सन्दर्भ हामी पाउन सक्छौँ। स्थानीय तहहरू एकदमै सक्रियताका साथ लाग्नु भएको, प्रदेश सरकारहरू सक्रियताका साथ लाग्नु भएको हामी देख्न सक्छौँ। त्यसले गर्दाखेरि सङ्घीय संरचनामा यसको लोड चाहिँ धेरै कम परेको अवस्था हो। त्यही कुरा बालबालिकाको क्षेत्रमा पनि लागू हुन्छ, तर बालबालिकाको क्षेत्रमा चाहिँ हामीले विपद व्यवस्थापनमा पर्याप्त ध्यान दिन सकेनौँ कि भन्ने हाम्रो बुझाइ छ। सबै स्थानीय तहमा बाल अधिकार समितिहरू बनेका थिएनन्, बन्न सकेका छैनन् अझै पनि, जसले गर्दाखेरि बालबालिकाका विशिष्ट सवालहरूलाई सम्बोधन भएन। उदाहरणको लागि क्वारेन्टाइन फेसिलिटिजहरू बनाउँदाखेरि बाल मैत्री बनाउने कुरा भएन, प्रभावित परिवारका बालबालिकाहरूको संरक्षणको कुरामा ध्यान दिएन, वा संक्रमित बालबालिकालाई बाल मैत्री तरिकाले व्यवहार गर्ने कुराहरूमा अलिकति अप्ठ्याराहरू भए, विदेशबाट फर्केर आउनुभएका महिलाहरूसँग जुन आएका अनिच्छित गर्भ बालबालिकाहरूको संरक्षणका बारेमा पर्याप्त ध्यान दिन सकिएन। यो विशिष्ट परिस्थितिलाई मध्यनजर गरेर नै हामीले यो वर्षको राष्ट्रिय बाल दिवसको मूल नारा नै विपदमा बाल अधिकारको सुनिश्चितता हामी सबैको साझा प्रतिबद्धता भन्ने राखेका छौँ। त्यसैले गर्दाखेरि COVID-19 को मारमा बाल बालिकाहरू जुन परेका छन्, COVID-19 ले ल्याएको आर्थिक सामाजिक सङ्कटका कारण बाल बालिकाको मानसिक तनावदेखि लिएर उसको संरक्षण पहिचानमा परेको प्रभावलाई सम्बोधन गर्न चाहिँ हामी अलिकति कहीँ कतै चुकेको हो कि भन्ने हामीलाई महसुस भएको छ। यद्यपि हामीले तत्कालै सरकारले चाहिँ यसलाई सम्बोधन गर्ने हिसाबले माननीय मन्त्रीजीकै इनिसिएटिभ्समा अहिले थुप्रै कामहरू चाहिँ हामीले अगाडि बढाएका छौँ। जस्तो कि हामीले नेपाल बाल संगठनमा चाइल्ड फ्रेन्डली क्वारेन्टाइन बन्ने जति पनि अहिले स्थानीय तहले बनाइराख्नु भएको अहिले क्वारेन्टाइन फेसिलिटिजहरू छ, त्यसलाई हामीले तत्काल बाल मैत्री बनाउनका निम्ति सम्बोधन गरेका छौँ।
यो हामी सरकार राख्ने सबैको साझा सवाल पनि त भयो, होइन?
हजुर, एक्ज्याक्टली। त्यही भएर हामीले नारा नै तिनै तहको सरकारको सरकारवालाहरूको साझा प्रतिबद्धता भनेर पूर्ण फेरि एकपटक रिइन्फोर्स गर्न खोजेका छौँ।
हस् धरेल सर, यहाँलाई धेरै धेरै धन्यवाद।
मेरो पनि यहाँलाई धेरै धेरै धन्यवाद। यो अवसरमा आफ्नो विचारहरू राख्ने समय दिनुभयो, त्यसको निम्ति
उहाँ हुनुहुन्थ्यो केन्द्रीय बाल अधिकार परिषदका कार्यकारी निर्देशक मिलन धरलज्यू हामीसँग कुराकानी गर्दै। कार्यक्रममा हाम्रो सम्पर्कमा यति बेला फैदीखोला गाउँपालिकाका अध्यक्ष स्याङ्जाबाट घनश्याम सुवेदीज्यू हुनुहुन्छ। नमस्ते सुवेदीज्यू।
हजुर नमस्कार,
यहाँलाई कार्यक्रममा स्वागत छ।
हजुर धन्यवाद। हजुर,
यहाँको गाउँपालिकामा बालबालिकाको अधिकारका लागि यहाँको पालिकाले के कस्तो नीति तथा योजना तयार गरेको छ?
अहिले हाम्रो फेदीखोला गाउँपालिकाले एउटा बाल मैत्री अब यो संरचनाहरू बनाउनको लागि मेड नै राखेर त्यो काम गरिरहेको अवस्था छ। विद्यालयमा चाहिँ हामीले खास गरी ई लर्निङ गराउनु पर्यो बालबालिकालाई पाठ्य पुस्तकहरू मार्फत, र त्यो पाठ्य पुस्तकलाई अलिकति ई लर्निङ गराउनु भने दुईवटा स्कुलहरूमा चाहिँ त्यो बालबालिका लक्षित लाइब्रेरी बनाएको अवस्था छ। अनि हाम्रो फेदीखोला गाउँपालिकामा एउटा बाल गृह छ, त्यो बाल गृहलाई वार्षिक रूपमा हामीले सञ्चालनको निम्ति अनुदान प्रदान गर्छौँ, विभिन्न कार्यक्रमहरूमा सपोर्ट गर्छौँ। विशेष गरी विद्यार्थीलाई उत्पादनसँग जोड्नुपर्छ भनेर अहिले हामीले एक बिरुवा एक बाल बालिका एक बिरुवा भन्ने कार्यक्रम सुरुवात गरिरहेको छौँ। यो विद्यार्थीले प्रत्यक्ष चाहिँ उसले आफ्नो माटो र उत्पादनसँग सम्बन्ध जोडिएको हुन्छ।
कोभिड 19 को कारणले बाल बालिकामा कस्तो खालको असर देख्नुहुन्छ अनि यसका लागि न्यूनीकरण गर्न यहाँहरूको प्रयास के भइरहेको छ?
विद्यालय शिक्षालाई असर गरिरहेको छ। यसमा चाहिँ अहिले हामीले फेदीखोला गाउँपालिकाले हाम्रो गाउँपालिकामा रहेका सम्पूर्ण आधारभूत विद्यालयहरूलाई वाइफाई जोन बनाउँदैछौँ। अहिले हामीले 10 माध्यमिक विद्यालयहरूमा कम्प्लिट भइसकेका छ भने 13 टोलहरूमा जसको एक्सिसमा नपुगेको छ एक्सिसमा पुग्नको लागि सपोर्ट गर्ने गरी गाउँपालिकाले अहिले कार्यक्रम बनाइरहेको छ। विशेष गरी टोल सिकाइका कक्षाहरूलाई अहिले सञ्चालन भइरहेको छ।
भनेपछि सुवेदीज्यू, कुनै पनि तह तबकाका बाल बालिका शिक्षा स्वास्थ्य अधिकारबाट वञ्चित हुन दिन्नौ पनि भन्नुहुन्छ?
हाम्रो ग्यारेन्टी नै हो, यो संवैधानिक अधिकार हो, त्यसमा चाहिँ हामी ग्यारेन्टी नै गर्छौँ।
राम्रो कुरा सुनाउनु भयो घनश्याम सुवेदीज्यू, धेरै धेरै धन्यवाद छ। हुनुहुन्थ्यो स्याङ्जाको फैदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीज्यू हामीसँग कुराकानी गर्दै। काउसती नगरपालिकाका उपप्रमुख प्रेम शङ्कर मर्दनिया थारूज्यू हाम्रो सम्पर्कमा हुनुहुन्छ। उपप्रमुखज्यू नमस्ते।
नमस्कार हजुर, नमस्कार,
यहाँलाई कार्यक्रममा स्वागत छ।
हजुर धन्यवाद छ हजुरलाई।
यो बाल बालिकाको अधिकारका लागि यहाँको पालिकाले के कस्तो नीति योजना तयार गरेको छ?
काउसती नगरपालिकाले बाल मैत्री नगरपालिका घोषणा गर्ने हिसाबले यसको चाहिँ विभिन्न चरणका जुन प्रक्रियाहरू छन् त्यो प्रक्रियाहरू पुरा गर्दै गर्दै तपाईँ हामी करिब अन्तिम चरणमा छौँ, र हामीसँग अब सबै क्षेत्रमा विशेष गरेर यो शिक्षा शाखा सम्बन्धित भएको कारणले गर्दाखेरि हामीले कर्मचारी व्यवस्थापनदेखि तपाईँको अब बाल बालिकाहरूलाई तपाईँको डेटा सङ्कलन गर्ने सर्वे गर्ने यो सबै कुराहरूको कम्प्लिट तपाईँको तयार गरिसकेपछि एउटा हामीले चाहिँ कार्ययोजना बनाएका छौँ। अब काम गर्ने हिसाबले करिकुरी हामी अन्तिम अन्तिम अवस्थामा छौँ, र सबै क्षेत्रमा तपाईँको अब बाल बालिका अधिकार क्षेत्रलाई चाहिँ सुनिश्चित गर्नुपर्छ भन्ने हिसाबले त्यो खालको कार्यक्रम बनाएर अगाडि बढाएर धेरै अगाडि बढेका थियौँ। कोभिडको कारणले गर्दाखेरि अहिले बिचमा अलिकति रोकिएको अवस्था छ।
यो सँगसँगै उनीहरूको स्वास्थ्य शिक्षाको अधिकारको ग्यारेन्टीका लागि नगरपालिका लागिरहेको छ।
शिक्षाको ग्यारेन्टी स्वास्थ्य ग्यारेन्टी छ, बाल बालिकाहरूलाई आवश्यक पर्ने जति कुराहरू छन् यी सबै कुराहरूलाई हामीले चाहिँ उल्लेख गरेका छौँ। सर,
कोभिड 19 के कस्तो असर उनीहरूमा परेको देखिन्छ र यसका लागि के गर्नुभएको छ?
शिक्षा क्षेत्र अस्त व्यस्त अवस्थामा छ अहिले, कतिपय अब साथीहरूले अनलाइन सिस्टमबाट चाहिँ शिक्षा दिने कि भन्ने खालको पनि यहाँ छलफल चल्दै आएको छ। जुन खालको एउटा अस्त व्यस्त अवस्था छ तपाईँको अब कसरी जाने अब त्यसलाई लिङ्क अप कतिपय तपाईँको शिक्षक साथी घर घरमा भेट्ने काम पनि भइरहेको छ, भेट्ने काम पनि हामीले स्वयं अब त्यसलाई चाहिँ गरिराखेका छौँ, कसरी लिने भन्ने बडा अन्यल छ। र हामीले काउसी नगरपालिकाबाट बिस्तारै बिस्तारै अब यो चलिरहने प्रक्रिया रहेछ जस्तो पनि भइरहेको छ, र अलिकति चाहिँ अब पोजिटिभ रूपमा चाहिँ लिँदै बाल मैत्री नगरपालिका खडा गर्नको लागि त्यो चरणका प्रक्रियाहरू छन् त्यो प्रक्रियालाई अब कर्मी रूपमा अगाडि बढाउने कि भन्ने हिसाबले केही सोचहरू केही छलफलहरू चाहिँ भइरहेको छ।
कहिलेसम्म पुरा गर्ने,
जसै पछाडि तपाईँको अब स्कुलहरूको अवस्था के रहन्छ, कोरोनाको अवस्था के रहन्छ, त्यसको पछाडि तपाईँको अनि बाल मैत्री नगरपालिकाको खडा गर्ने हिसाबले त्यो चरणको प्रक्रियाहरू चाहिँ एकदम चरण पार गर्नुपर्ने छ। पार गरिसकेपछि तपाईँको हामी तयार गर्छौँ।
हस् प्रेम शङ्कर मर्दनिया थारूज्यू, धेरै धेरै धन्यवाद छ तपाईँलाई। उहाँ हुनुहुन्थ्यो काउसती नगरपालिकाका उपप्रमुख प्रेम शङ्कर मर्दनिया थारूज्यू हामीसँग कुराकानी गर्दै। हामीलाई इमेलमा सम्पर्क गर्न सक्नुहुन्छ, pokhraheadinsect.org.np पत्र पठाउन र facebook.com/insectradio कमेन्ट लेख्न सक्नुहुन्छ। मानवाधिकार शिक्षा रेडियो कार्यक्रमको आजको निर्धारित समय पूरा भएको छ। कार्यक्रमबाट प्रस्तुत अर्जु विष्ट सल्यानीसँगै इन्सेक्ट टिमलाई बिदा दिनुहोस्। नमस्कार।